नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट म प्रवीण पोखरेल। बैंक तथा वित्तीय संस्थाको नियमनसँगै सरकारको आर्थिक सल्लाहकारको समेत भूमिका खेल्ने मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक सामाजिक गतिविधिलाई तथ्याङ्कका रूपमा बाहिर ल्याउँदै आएको छ। अर्कोतर्फ नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच नागरिकमा बढ़दै गए पनि के नागरिकले यसलाई राम्रोसँग उपयोग गरिरहेका छन् त? अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुँच बाहिर रहेका नागरिकलाई पहुँचमा पुर्याउन नेपाल राष्ट्र बैंकले के कस्तो नीतिगत व्यवस्था गरेको छ? पछिल्लो समय डिजिटल भुक्तानी बढ़दै गएको छ, यसरी बढ़दै जाँदा भविष्यमा मुद्राको भौतिक प्रचलन नै बन्द होला कि भन्ने अनुमान पनि गर्न सकिएला। आज हामी लगायतका विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं इकोनोमिक रिसर्च डिपार्टमेन्ट आर्थिक अनुसन्धान विभागका प्रमुख समेत रहनुभएका डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ कार्यक्रममा यहाँलाई।
धन्यवाद।
नमस्कार। अब नेपाल राष्ट्र बैंक, मैले अघि नै उल्लेख गरिहाले, बैंक तथा वित्तीय संस्थाको एउटा नियमनकारी निकाय त छँदैछ, सँगै एउटा आर्थिक सल्लाहकारको महत्वपूर्ण भूमिकामा पनि नेपाल राष्ट्र बैंक रहन्छ। अब यहाँहरूले विभिन्न भनौं न आर्थिक सामाजिक क्षेत्रमा अध्ययन गरेर त्यसको तथ्याङ्क बाहिर ल्याउनुहुन्छ विभिन्न पाटोमा। अब पछिल्लो अध्ययनले नेपालमा बैंक तथा वित्तीय संस्था र आम नागरिकमा पहुँचको अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ, कस्तो देखिन्छ डाक्टर साहब? यसैबाट कुराकानीको शुरूआत गरौं न।
अब बैंक तथा वित्तीय संस्थाको विस्तार एकदमै उल्लेखनीय ढंगले भएको छ, होइन? शाखाहरूको विस्तार झन्नै हामीले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघु वित्त संस्था जोड्ने हो भने झन् 11,500 शाखाहरू भइसकेको स्थिति छ। तर अब सबै ठाउँमा अझै सबैलाई पुगेको अवस्था त अझै छैन। तर हामीले विगत केही वर्ष, एक दशक अगाडि, दुई दशक अगाडिसँग तुलना गर्यो भने वित्तीय क्षेत्रको व्यापक विस्तार भएको छ, पहुँच बढेको छ। अहिले अब यो हाम्रा लोकल बडीजहरू जुन छन्, स्थानीय तहहरू, त्यहाँ 753 स्थानीय तहमध्ये 752 स्थानीय तहमा वाणिज्य ब्याङ्ककै शाखा पुगेको स्थिति छ। र केही भौगोलिक विकटताले गर्दा केही, होइन, हिमाली पहाडी जिल्लाहरूको सबै ठाउँमा अब अझै पहुँच पुग्न चाहिँ बाँकी छ।
हजुर, अब अझै पहुँच पुग्न बाँकी छ विकटता भएको ठाउँमा, यहाँले उल्लेख गर्नुभयो। हामीले यो कुराकानी गर्दै गर्दा यति बेला मिटर ब्याजको भनौं न यो समस्या लिएर काठमाडौँमा आएर धरनामा बसेका नागरिकहरू पनि छन्। अब जुन खालको विपन्न समुदायलाई बैंकिङ पहुँचमा ल्याउनका लागि बैंक तथा वित्तीय संस्थाबाट सहयोग प्रदान गर्नका लागि यो भनौं न राष्ट्र बैंकले नीतिगत निर्णयहरू गरेको छ त्यो क्षेत्रमा बैंकिङ सेवा पुर्याउनका लागि, अब त्यो बैंकिङ सेवाहरू चाहिँ वास्तविक नागरिकले पुग्न नसक्दा यो मिटर ब्याजको समस्या पनि देखियो नि। अहिलेको समस्यासँग मैले यो जोडे यहाँलाई।
हजुर, देखा परेको छ। अहिले त्यो पनि सुगम ठाउँमा, होइन, मध्य प्रदेशमा मिटर ब्याजीको समस्या देखा परेको छ। यसमा अब पक्षहरू, जस्तै अब होइन जनताहरूको, मानिसहरूले ब्याङ्क र वित्तीय संस्था नबुझ्दा, अलिकति वित्तीय साक्षरताको कमी हुँदा पनि यो स्थिति आएको हुनसक्छ। अर्कोतिर अब हाम्रो समाजमा अब कतिपय एकदम असाक्षर छन्, जसले गर्दाखेरि अब यो ब्याङ्क र वित्तीय संस्थाले दिएको सुविधाहरू बुझ्न नसक्ने, त्यहाँ पहुँच पुर्याउन नसक्ने एउटा पक्ष छ। अर्कोतर्फ ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि त्यस्ता वर्गलाई एड्रेस गर्न नसकेको अवस्था छ। अब खास गरी लघु वित्त संस्थाहरू अलि तल्लो तह गरिबहरूमा जाने प्रयास गरिरहेका छन्, तर उनीहरू पनि एकदमै अति गरिब, अति विपन्न परिवारमा जान नसकिरहेको अवस्था छ। त्यसले गर्दा मध्य प्रदेश भौगोलिक हिसाबले सुगम भए पनि वित्तीय पहुँचको हिसाबले अझै पछाडि छ। त्यहाँ शाखा संख्याहरू नभएका होइनन्, अब होइन, लघु वित्तका शाखा संख्याहरू पनि विस्तार भइरहेका छन्, एबिसी पनि छ, त्यहाँ जनघनत्व पनि बढी छ। एकातर्फ मानिसहरूको चेतना, साक्षरताको अभावले पनि यो अवस्था सृजना भएको छ, खास गरी चाहिँ किनभने उहाँहरू अब पहिले चलिआएको गाउँठाउँमा भएको होइन साहु महाजनबाट ऋण लिने जुन हाम्रो परम्परागत चलन छ त्यसलाई अझै निरन्तरता दिनुभएको छ। अब केही टाठा बाठाहरूले फेरि यस्तै सोझा साझालाई ठग्ने गरेको, विभिन्न ढङ्गले मिटर ब्याजमा लगाउने गरेको अवस्था छ। यसलाई चाहिँ अब सबै मिलेर वास्तवमा यो अवस्थालाई समाधान गर्नुपर्ने, हटाउनु पर्ने चाहिँ हो।
अब त्यो भन्दा पनि बैंक तथा वित्तीय संस्था विशेष गरी लघु वित्तहरू चाहिँ अलिकति बढी नाफामुखी भए यिनीहरू चाहिँ जो विपन्न समुदायमा काम गर्न भन्दा पनि विपन्न समुदायको उनीहरूको जीवनस्तर उकास्न भन्दा पनि बढी नाफामुखी र उनीहरू चाहिँ जोखिम चाहिँ भनौं न जोखिम चाहिँ उठाउन अलिकति अप्ठ्यारो अवस्थामा नजाने अप्ठ्यारो अवस्थामा नजाने बढ़ी जोखिम हुने ठाउँमा भएका कारण पनि ती नागरिकले चाहिँ यो बैंक तथा वित्तीय संस्था विशेष गरी लघु वित्तहरूले प्रदान गर्ने सेवाहरूबाट वञ्चित भएका हुन् कि
त्यो पनि केही हदसम्म हो तर अब हामीले अब साहु महाजनले लिने ब्याजदर भन्दा हाम्रो लघु वित्तले लिने ब्याजदर धेरै कम छ. अब लघु वित्तको लागि त नेपाल राष्ट्र बैंकले ब्याजदरको सीमै तोकिदिएको छ. अहिले 15% भन्दा बढी लिन पाउँदैनन् जबकि मिटर ब्याजमा त्योभन्दा धेरै प्रतिशत ब्याजमा होइन त्यो लोन कर्जाको कारोबार लिने दिने गरेको देखिन्छ. अब अलिकति त तपाईँले भने जस्तो लघु वित्तहरूले जति टार्गेट ग्रुपसम्म पुग्न नसकेको अवस्था चाहिँ हो तर समग्रमा अब लघु वित्तले गर्दै नगरेको योगदान गर्दै नगरेको भन्न पनि मिल्दैन. धेरैको स्तरले आएको अवस्था छ उनीहरूको जुन एउटा क्रेडिट प्लसको एप्रोच अनुसार ग्रामीण ब्याङ्किङको पद्धति अनुसार काम गरिरहेका छन् र पछिल्लो समयमा अलिकति विकृति छ. अब कस्तो भयो भने पछिल्लो समयमा अब यो आइपिओ गरेर सेयर बिक्री गरेर जुन सङ्कलन पैसाको सङ्कलन गरेर लगानी गरिरहेका छन् उनीहरूको अब सेयर मार्केटमा लगानीकर्ताले पनि केही डिभिडेन्डको आशा गर्ने त्यसले गर्दाखेरि उहाँहरू अलिकति नाफामुखी भएको र केही बहु ब्याङ्किङहरूको स्थिति र केही कर्जा लगानी कर्जा असुलीमा अलिकति व्यवहारगत होइन कर्मचारीहरूको व्यवहारगत कमजोरीहरू देखा परेको स्थिति छ. तर उहाँहरूको योगदानलाई पनि नजरअन्दाज गर्न चाहिँ मिल्दैन र सुधार गर्दै अझै उहाँहरूको पहुँच जुन वर्गमा अझै पहुँच पुगेको छैन त्यो वर्गमा पहुँच पुर्याउन ती संस्थाहरूलाई अझ खटाउनु पर्ने अझ लगाउनु पर्ने र त्यसको लागि केही सहयोग पनि चाहिन्छ. उहाँहरू आफ्नै ढङ्गले काम गरिरहनु भएको स्थिति छ. जस्तै उहाँहरूलाई कुनै पनि अरू सरकारी सहयोग नभएको स्थिति पनि छ. लघु वित्त संस्थाहरूलाई गाउँघरमा गएर खट्नुपर्ने दुर्गम ठाउँमा गएर पनि खट्नुपर्ने उहाँहरूको स्वाभाविक रूपले अलिकति सञ्चालन खर्च चाहिँ बढी हुन्छ अरू ब्याङ्क र वित्तीय संस्थाको भन्दा. अरू ब्याङ्क र वित्तीय संस्था घर दैलोमा जाँदैनन्, लघु वित्त संस्थाहरू घर दैलो पनि जाने, अलिकति सञ्चालन खर्च पनि बढी हुने हुँदाखेरि तुलनात्मक रूपमा वाणिज्य ब्याङ्कभन्दा अलिकति ब्याज बढी हुनु स्वाभाविक पनि हो. तर उहाँहरूको सजिलै ढङ्गले वास्तवमा लघु वित्त संस्थाले कर्जा मात्रै नभएर कर्जाको सदुपयोग गर्न सिकाउने पनि उहाँहरूको कर्तव्य ड्युटी हो. किनभने विभिन्न मान्छेहरू असाक्षर छन्, वित्तीय रूपमा अझ कम साक्षर छन्, त्यस्तोलाई व्यावहारिक ज्ञान व्यावसायिक ज्ञान दिनु पनि उहाँहरूको कर्तव्य हो. अलिकति पछिल्लो समय विचलन पनि आएको छ र त्यो विचलनलाई सच्याउँदै वास्तवमा उहाँहरूको सेवालाई अझ बढी प्रभावकारी पार्नुपर्ने आवश्यकता छ. त्यसको लागि सरकारले जस्तै केही कर सहयोग दिन सक्छ. अहिले अब वाणिज्य ब्याङ्क र लघु वित्तलाई एउटै किसिमको आयकर छ, 30% स्ल्याबमा आयकर कर तिर्नुपर्ने अवस्था पनि छ. ती केही विसङ्गतिहरू केही समस्याहरू समाधान गर्दै उहाँहरूलाई अझ बढी प्रभावकारी ढङ्गले हामी लान सक्यौँ भने अहिलेको जस्तै यो मिटर ब्याजीको अवस्था चाहिँ अलिक कम गर्न सकिने, त्यसबाट जुन जनता प्रभावित भएका छन् त्यस्तो अवस्थालाई कम गर्न सकिने हुन सक्छ.
अब यो सँगै नेपाल राष्ट्र ब्याङ्कले आर्थिक सामाजिक उत्थानका लागि विभिन्न वर्ग समुदाय विभिन्न क्षेत्रमा काम गर्नका लागि विभिन्न भनौँ न ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई एउटा न्यून ब्याजदरको कार्यक्रमहरू पनि अगाडि बढाएको छ. अब सँगै महिला उद्यमीहरूलाई र कृषि ऋण पनि दिएको छ विभिन्न कृषि काम गर्नका लागि भनौँ न कृषि क्षेत्रमा काम गर्नका लागि. अब यो स्किममा चाहिँ यो अलिकति भनौँ न ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफ्नै ढंगबाट पहुँच भएकाहरूलाई यो ऋण दिने जसका कारण चाहिँ वास्तवमा जसलाई दिनुपर्ने हो जो लिन खोजिरहेका हुन् उनीहरूले चाहिँ यसमा पहुँच पुर्याउन नसक्ने यो ऋण लिन नसक्ने समस्या भइरहेको छ. अब यो स्किममा त कतिपय रकम त त्यतिकै खेर गएको पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले जनाएका छन्. अब योतर्फ हामीले एउटा नीतिगत व्यवस्था एउटा गर्ने तर कार्यान्वयनको पाटोमा चाहिँ हामी कमजोर हुँदा जुन खालको सरकारले लिएको एउटा भनौँ न लक्ष्य छ त्यो चाहिँ परिपूर्ति नहुने समस्या पनि छ.
हो अब नेपाल राष्ट्र ब्याङ्कले नेपाल सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्दै आएको छ. नेपाल सरकारले अब ब्याज अनुदान दिएर होइन सहुलियत कर्जालाई दसवटा अहिले शीर्षकहरूमा ब्याज अनुदान पाउने कर्जाहरू छन्। त्यसमा कृषिदेखि लिएर महिला उद्यमीदेखि लिएर शैक्षिक कर्जादेखि लिएर केही दलित व्यवसायहरूको उद्यमी व्यवसायहरूलाई कर्जा, केही वैदेशिक रोजगारीलाई पनि कर्जा प्रवाह गर्ने व्यवस्था छ। सँगसँगै नेपाल राष्ट्र ब्याङ्कले होइन कमर्सियल ब्याङ्क भयो, डेभलपमेन्ट ब्याङ्क भयो, फाइनेन्स कम्पनीहरूलाई कम्पलसरीली उहाँहरूको कर्जाको पोर्टफोलियोको 5% चाहिँ विपन्न वर्ग कर्जामा लगानी गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ। त्यसको लागि एउटा निश्चित ब्याजदर पनि तोकेको स्थिति छ, आधार दरमा 2% बढी लिन नपाइने भन्ने तोकेको छ। त्यो धेरै जसो उहाँहरूले माइक्रो फाइनान्सलाई दिनुभएको छ। माइक्रो फाइनान्सको एउटा वास्तवमा स्रोतको रूपमा, मुख्य स्रोतको रूपमा ब्याङ्क तथा वित्तीय संस्थाबाट लिने कर्जा, त्यो जुन विपन्न वर्ग कर्जा हो, त्यो भएको स्थिति पनि छ। यसले अब एक हिसाबले सस्तो ब्याज दरमा कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ, धेरै यसबाट के लाभान्वित भएको स्थिति पनि छ। तर सँगसँगै तपाईँले भने जस्तो जति हुनुपर्थ्यो त्यति भएको छैन, जति हामीले अपेक्षा गरेका छौँ त्यति भएको छैन, जति प्रयोग हुनुपर्थ्यो कर्जाको प्रयोग हुनुपर्थ्यो त्यति पनि भएको छैन। लघुवित्त वित्तीय संस्थाहरूको पनि 32 लाख ऋणीहरू भइसकेको स्थिति छ, झन्डै 50 लाख भन्दा बढी सदस्यहरू भइसकेको स्थिति छ। त्यसको जुन प्रभाव जति जुन ढङ्गले देख्नु पर्थ्यो त्यो ढङ्गले नदेखिया हो कि भन्ने जस्तो छ। तर अब नभएकी पनि होइन, हाम्रो गरिबीको दर बिस्तारै घट्दै गएको स्थिति छ, पक्कै पनि हाम्रो अपेक्षाहरू पनि बढ्दै गएका छन् होइन। अपेक्षा बढ्दै जाँदाखेरि अपेक्षा अनुसारको हामीले उपलब्धि हासिल नगर्दा हामीलाई अलिकति असन्तोषको स्थिति सिर्जना भएको पनि हो। अब यसमा चाहिँ जति प्रभावकारी हुनु पर्थ्यो नहुनुका कारणहरूमा एकातिर त हाम्रो माग पक्षबाट पनि हेर्नुपर्ने हुन्छ, जुन वर्गलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको छ त्यो वर्गको सामर्थ्य, क्षमता अनि इच्छा, त्यसको आवश्यकता, त्यसलाई पनि हेर्नुपर्ने हुन्छ। कतिपय यस्तो जुन वर्गलाई टार्गेट गरिएको छ त्यो वर्गमा व्यावसायिकताको अभाव, वित्तीय साक्षरताको अभावले गर्दाखेरि उहाँहरूले ब्याङ्कमा आएर कर्जाको माग गर्न नसक्ने, जतिपय कतिपय कृषि कर्जाहरू खास किसानहरूले होइन वास्तविक किसानहरूले ब्याङ्कमा आएर माग गर्न सक्ने क्षमता, उहाँहरूलाई डकुमेन्टेसन पुरा गर्ने क्षमताको पनि अलिकति अभाव छ एकातर्फ माग पक्षबाट हेर्दाखेरि भने। आपूर्ति पक्षबाट हेर्दाखेरि अब ब्याङ्क तथा वित्तीय संस्थाले एउटै संस्थाले सबै खालको कर्जाको कारोबार गरिरहेको स्थिति छ। कृषि कर्जादेखि व्यापारिक कर्जादेखि आयात कर्जादेखि गर्जाका कर्जादेखि सबै कर्जाको कारोबार गरिरहेको स्थिति छ। उहाँहरूले पक्कै पनि बढी फाइदा हुने, अब फेरि हाम्रो यो ब्याङ्क तथा वित्तीय संस्था त धेरै जसो निजी क्षेत्रले चलाएको, निजी क्षेत्रले व्यवस्थापन गरेको स्थिति छ, व्यक्तिगत सेयर लगानी, प्राइभेट सेयर लगानी भएको स्थिति छ। अलिकति बढी नाफामुखी हुने प्रवृत्ति अस्वाभाविक पनि होइन, त्यो नाफामुखी हुने प्रवृत्तिले गर्दाखेरि उहाँहरूले सकेसम्म बढी नाफा हुने, अब त्यस्तो बढी नाफा हुने भनेको आयात कर्जा, व्यापार कर्जा होइन, घरजग्गा कर्जा बढी नाफा हुने भयो त्यहाँतिर बढी ध्यान दिने, र यस्तो कृषि कर्जा भयो कि उत्पादनमूलक कर्जातर्फ कम ध्यान दिने प्रवृत्ति उहाँहरूको आपूर्ति साइड सप्लाई साइडबाट छ। अब त्यसको लागि राष्ट्र ब्याङ्कले विभिन्न रेगुलेसन बनाएर दबाब दिएको स्थिति, निरीक्षण गरेको स्थिति, सुपरिवेक्षण गरेको स्थिति, विभिन्न क्षेत्रमा यदि कर्जा प्रवाह गर्नै पर्छ भनेर लगाएको स्थिति, जस्तै कृषिमा, ऊर्जामा होइन, लघु उद्यम व्यवसायहरूमा 80% कर्जा लगाउनै पर्छ, विपन्न वर्गमा 80% कर्जा लगाउनै पर्छ भनेर आपूर्ति साइडबाट ब्याङ्क तथा वित्तीय संस्थालाई एक किसिमको दबाब, एक किसिमको होइन नियम कानुन बनाएको छ। तर अब माग पक्ष पनि त्यत्तिकै सुदृढ गर्नुपर्ने स्थिति छ। माग पक्ष दह्रो हुन नसक्दाखेरि केही टाठा बाठाले यी सुविधाहरू प्रयोग गरेको अवस्था छ, र वास्तविक किसान, वास्तविक व्यवसायीहरूले नसकेको अवस्था छ। अब हामी कहाँ धेरै जसो अझै पनि असाक्षर व्यक्तिहरू हुनुहुन्छ गाउँघरमादेखि लिएर सहरमा पनि, र उहाँहरूको व्यावसायिकताको नै अभाव छ। कतिपय हिसाब किताब देखेर आफ्नो होइन अब आफ्नो आम्दानी खर्चको एउटा व्यवस्थापन गर्न नसकिरहेको स्थिति पनि छ। ब्याङ्कमा जाँदा बित्तिकै अलिकति डकुमेन्टेसन चाहिन्छ, अलिकति व्यवसायिक योजनाहरू बताउनु पर्ने हुन्छ, ब्याङ्कलाई विश्वास दिलाउनु पर्ने हुन्छ, ताकि यो ऋणीले म ऋण लिएर तिर्छ, ऋणीले भोलि ऋण तिर्न नसक्ने अवस्था आउँदैन भन्ने कुराहरू अलिकति बुझाउनु पर्ने हुन्छ। त्यसमा पनि कमी छ। हाम्रो माग र आपूर्ति दुवै पक्षमा अझै सुधार गर्नुपर्ने छ। विगतभन्दा वित्तीय क्षेत्र धेरै सुधार भएको छ, सायद नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रहरू उपक्षेत्रहरू मध्ये सबभन्दा विकसित, सबभन्दा विस्तारित भएको पछिल्लो दुई दशकलाई हेऱ्यो भने सायद वित्तीय क्षेत्रै हो अरू क्षेत्रभन्दा, र वित्तीय क्षेत्र सँगसँगै अरू उत्पादनमूलक क्षेत्र, कृषि उद्योग, होइन लगायतका पर्यटन लगायतका यो लघु उद्यम लगायतका क्षेत्र पनि विकास र विस्तार हुनुपर्ने खाँचो चाहिँ छ।
हजुर, रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामी नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभागका प्रमुख डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब, हामीले यो कुराकानी गर्दै गर्दा यहाँले पनि उल्लेख गर्नुभयो वित्तीय क्षेत्रमा नेपालले धेरै ठूलो फड्को मारिसकेको छ पछिल्ला समय। अब यो सँगै यहाँहरूले हालै तथ्याङ्क बाहिर ल्याउनु भएको छ, यो भनौं न विद्युतीय भुक्तानीको कारोबारमा चाहिँ उल्लेख्य वृद्धि भएको छ र विद्युतीय भुक्तानीको एउटा संस्कार चाहिँ विस्तारै बढ्दै गएको छ। अब अहिले पछिल्लो समय तरकारी बजार, तरकारी पसलदेखि विभिन्न ठाउँमा यो वित्तीय भुक्तानीको प्रचलन बढ्दै गएको पाउन सकिन्छ। यसले चाहिँ नेपालको वित्तीय क्षेत्रमा के संकेत गर्छ विद्युतीय भुक्तानी यो बढ्नुले?
यो एकदमै राम्रो संकेत हो। कोविडको कारणले गर्दा अझै यसलाई दबाव हुन गयो। विद्युतीय भुक्तानी अहिले विश्वव्यापी रूपमै प्रचलन बढेको छ। यसले चाहिँ हाम्रो जुन हामीले वित्तीय सेवा किन प्रयोग गर्छौँ त भन्दा विभिन्न आर्थिक कारोबार गर्नको लागि, भुक्तानी गर्नको लागि प्रयोग गर्छौँ। विद्युतीय कारोबारले त त्यो भुक्तानीको लागत कम गरिदिन्छ। हामी ब्याङ्कको ढोकासम्म जानु परेन, चेक साट्न लाइन लाग्नु परेन, चेक भुक्तानी गर्न चेकको होइन अनि कतिपय क्यासका जोखिमहरू कम हुने भयो, नगद कारोबार गर्दाका जोखिमहरू कम हुने भयो, छिटो हुने भयो, छरितो हुने भयो। जस्तो कोभिड जस्तो पेन्डेमिकमा यो सर्ने रोग सर्ने सम्भावना पनि कम हुने भयो। कन्ट्याक्टलेस ढङ्गले हामीले पेमेन्ट गर्न सकिने भयौँ। त्यसले गर्दा यो विस्तार हुनु राम्रो भएको पनि छ र विभिन्न अहिले तरकारी सामान्य तरकारी ठेलागाडामा पनि क्युआर कोडबाट हामीले सजिलै पेमेन्ट गर्छौँ। खल्तीमा पैसा हालेर लिएर जानु पर्दैन। यसले गर्दाखेरि यो पैसा छाप्ने, त्यसको व्यवस्थापन गर्ने जुन लागत छ देशको, नेपाल के अरे राष्ट्र ब्याङ्कले बिहोर्ने भन्ने पनि देशको लागत हो, त्यो लागतमा कमी आउँछ। होइन, त्यसको जुन किसिमको सप्लाई गर्नुपर्छ, हामीले नोट चाहिँ बाहिर वास्तवमा बाहिरबाट प्रिन्ट गरेर ल्याएर यहाँ हामीले होइन मानिसहरूको हात हातमा पुर्याउनु पुर्याइरहेको स्थिति छ। त्यो जुन लागत हो त्यो लागत बच्छ। यसले गर्दाखेरि हामीलाई समग्रमा देशलाई नै फाइदा हुन्छ र व्यक्तिहरूलाई पनि छिटो छरिटो ढङ्गबाट कारोबार गर्न सहज हुन्छ। त्यो पाटो एकदमै राम्रो छ, यो बढ्नै पर्छ, बढ्दै गएको पनि छ, अझै बढ्नुपर्छ। हामी कहाँ केही व्यवधान पनि छन्। अब यो वित्तीय अघि वित्तीय साक्षरता कुरो गरिरहेको छौँ, अब हामीलाई डिजिटल लिटरेसीको खाँचो परिरहेको छ। हामी अहिले जति वित्तीय यो विद्युतीय कारोबार बढेको छ त्यो सहरी क्षेत्रमा बढेको छ, जानकार मान्छेहरूले प्रयोग गरेको स्थिति छ, गाउँघरमा बन्नुपर्ने अवस्था छ। अब सामान्य पढलेख नजान्ने मान्छेहरूले पनि यसलाई प्रयोग गर्न सक्ने हुनुपर्नेछ। अब त्यो चाहिँ अर्को फेरि अब्स्ट्याकल छ, खाँचो छ। जुन अघि भने जस्तै वित्तीय पहुँच जुन 100% पुगेको छैन, त्यो वित्तीय पहुँच पुर्याउनलाई पनि यो विद्युतीय कारोबारले सहयोग गर्छ, तर विद्युतीय कारोबार यो ह्यान्डल गर्न तर सञ्चालन गर्न जान्नु पनि अर्को आवश्यकता छ। सँगसँगै यसको साक्षरता कुरो छ, यसले केही केही जोखिम पनि निकाल्न ल्याउन सक्छ, त्यतापट्टि सजग हुनुपर्ने आवश्यकताहरू पनि छन्।
अब नेपाल राष्ट्र ब्याङ्कको महत्वपूर्ण पाटो भनौँ न अनुसन्धान, अब यसमा आर्थिक सल्लाहकारको भूमिकामा समेत राष्ट्र ब्याङ्क रहने गर्छ। अब यहाँ आर्थिक अनुसन्धान विभागको नेतृत्वमा पनि हुनुहुन्छ। अब आर्थिक अनुसन्धानको क्षेत्रमा नेपाल राष्ट्र ब्याङ्क कति सशक्त छ, यसका विङ्सहरू कति प्रभावकारी छन् डाक्टर साहब?
हामीले विभिन्न किसिमको अनुसन्धान गरिरहेका हुन्छौँ, खास गरी आर्थिक अनुसन्धान नामैले आर्थिक अनुसन्धान भएको हुनाले हामीले आर्थिक क्षेत्रलाई अझ खास गरी समष्टिगत आर्थिक क्षेत्रलाई बढी ध्यान दिएका हुन्छौँ। र हाम्रो यो जुन विभागमा मैले नेतृत्व गरिरहेको छु त्यो विभागको मुख्य काम अझ खास गरी हामीले समष्टिगत आर्थिक क्षेत्रको तथ्याङ्कहरू मासिक रूपमा हामीले निकाल्ने गरिरहेका हुन्छौँ। प्रत्येक महिना झन्नै एक महिनाको ल्यागमा, एक महिनाको पछिको ग्यापमा चाहिँ हामीले तथ्याङ्कहरू निकाल्छौँ, जसमा मूल्यको तथ्याङ्क, बाह्य क्षेत्रको आयात निर्यातदेखि सदरान्तर को स्थितिको तथ्याङ्क, यो अनि यो ब्याङ्किङ र मौद्रिक प्रणालीसँग सम्बन्धित तथ्याङ्कहरू, यो मुद्रा प्रदाय, कर्जाका कुराहरू, ब्याजदरका कुराहरू, यी तथ्याङ्कहरू हामीले प्रत्येक महिना निकालेर जनतालाई, सरकारवालालाई सुसूचित गर्ने गरिरहेका हुन्छौँ, ताकि हाम्रो समष्टिगत आर्थिक स्थितिको अवस्था कहाँ छ, हामीले के गर्नु उपयुक्त हुन्छ भन्ने कुराहरू जनताले बुझ्न सजिलो होस्, अवस्था जान्न सजिलो होस् भनेर हामी निकालिरहेका हुन्छौँ। त्यो डेटालाई हामीले आन्तरिक रूपमा हाम्रो नीति निर्माण गर्नमा पनि प्रयोग गरिरहेका हुन्छौँ। अवस्थाको जस्तै राष्ट्र ब्याङ्कका केही दायित्वहरू छन्, मौद्रिक नीतिका केही दायित्वहरू छन्, जस्तै मूल्य स्थिरता, सुधारान्तर स्थिरता कायम गर्ने दायित्वहरू छन्, ती कायम गर्ने अवस्थामा ती सूचकहरूको अवस्था के छ भन्ने जान्नको लागि र ती सूचकको अवस्था हामीले खोजेको हामीले लक्ष्य गरेको भन्दा फरक छ भने त्यसलाई ट्र्याकमा ल्याउन सही ठाउँमा ल्याउनको लागि नीतिगत निर्णय गर्नको लागि पनि हामीले आन्तरिक रूपमा पनि प्रयोग गरिरहेका हुन्छौँ। त्यो चाहिँ योगदान ठुलो छ। सायद एकदमै हाई नियमित ढङ्गले तथ्याङ्क प्रस्तुत बाहिर ल्याउने एउटा निकायमा राष्ट्र ब्याङ्क पर्छ, त्यो जसले चाहिँ एकदम उपयोगी तथ्याङ्कहरू हुन्छ। हामीले भर्खरै यो गएको आर्थिक वर्ष 78-79 तथ्याङ्क केही दिन दुई दिन अगाडि हामीले बाहिर सार्वजनिक गरेका छौँ। त्यसले चाहिँ 78-79 आर्थिक वर्षमा नेपालको आर्थिक अवस्था कस्तो रह्यो, खास गरी समष्टिगत आर्थिक अवस्था कस्तो रह्यो भन्ने कुराको तथ्याङ्क प्रस्तुत गरेको छ। त्यसले सबैलाई हाम्रो अवस्था आर्थिक अवस्था जानकारी हुनको लागि गर्नको लागि सहयोग पुर्याएको अपेक्षा। त्यो बाहेक हामीले अरू विभिन्न किसिमको नीतिको नीतिलाई सहयोग गर्ने हिसाबले रिसर्चहरू गरिरहेका हुन्छौँ। हाम्रो रिसर्चहरू प्रायः जसो गरिसकेपछि हामीले वेबसाइट मार्फत सार्वजनिक पनि गर्छौँ, प्रेस रिलिज गरेर मिडियाहरूलाई जानकारी पनि गराउँछौँ। सबै प्रकार अनुसन्धानहरू हाम्रो वेबसाइटमा प्रकाशित पनि छन्। जो कहिले पनि हेर्न पढ्न बुझ्न त्यसलाई त्यसमा क्रिया प्रतिक्रिया जनाउन त्यसले आफ्नो आफ्नो आफूलाई आफ्नो ढङ्गले आफूलाई उपयोगी हुने गरी प्रयोग गर्नलाई उपलब्ध छन्।
हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा विशेष गरी नेपाल राष्ट्र ब्याङ्क सँगै अब आर्थिक अनुसन्धानका पाटोमा पछिल्लो समय भइरहेका विषयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
हस् धन्यवाद, मेरो पनि यो मौका दिनुभएकोमा र सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद र नमस्कार।
हजुर, आजको अन्तर्संवादमा हामीले विशेष गरी नेपाल राष्ट्र ब्याङ्कका पछिल्ला तथ्याङ्क र नेपालमा वित्तीय क्षेत्रको पछिल्लो अवस्था, यसमा नागरिकले भनौं न नागरिकले लिएका फाइदाहरू र नागरिकको पहुँचसम्म वित्तीय ब्याङ्क तथा वित्तीय संस्था पुर्याउनका लागि नेपाल राष्ट्र ब्याङ्कले गरेका नीतिगत कार्य सँगै पछिल्लो समय आएका तथ्याङ्क र नेपाल राष्ट्र ब्याङ्क अन्तर्गतको आर्थिक अनुसन्धान विभागले गरेका पछिल्ला अनुसन्धान लगायतका विषयमा केन्द्रित रहेर हामीले नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।